नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन सहितका सात मुद्दे सहमति गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा दुई तिहाई सांसदको समर्थनसहित सत्ता सहकार्य अघि बढ़ाएपछि संविधान संशोधनको चर्चा हुन थालेको छ। हरेक दश वर्षमा संविधानको समीक्षा एवं संशोधनको मान्यता त छँदैछ, संसदमा प्रतिनिधित्व गर्ने धेरैजसो दलहरूले पनि संविधान संशोधनलाई मुद्दा बनाएका छन्। यद्यपि संशोधनका चासो र विषय भने दलगत रूपमा फरक फरक भेटिन्छन्। संविधान संशोधनको विषय अहिले चलिरहेको चर्चा र प्रमुख दुई दल सहित दुई तिहाईको समर्थनमा अहिले चलिरहेको सरकारले गरेको सहमति लगायतका बारे आजको अन्तर्संवादमा हामी केन्द्रित हुनेछौं। कुराकानीमा हामीसँग हुनुहुन्छ नेपाल बार एसोसिएशनका पूर्व अध्यक्ष समेत रहनुभएका वरिष्ठ अधिवक्ता शेरबहादुर केसी। केसीज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद छ रेडियो नेपाललाई।
हजुर, अब जसरी संविधान संशोधनको विषय योभन्दा पहिला पनि सुसुप्त रूपमा उठेको थियो, संविधान जारी हुनु लगत्तै पनि संविधान संशोधनको सन्दर्भहरू उठेका हुन्। तत्कालीन मधेस केन्द्रित दलहरूले संविधान संशोधनको माग गरिरहेका छन्। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि संविधान संशोधन गर्नुपर्नेछ, केही विषयहरू छुटेका छन्, केही विषयहरूलाई सुधार गर्नुपर्नेछ भनेर भन्नु नै भएको थियो। त्यसपछिका सरकारहरूले पनि बेला बेलामा संविधान संशोधनको कुराहरू गरि नै रहेका छन्। दलहरूले पनि आफ्ना हिसाबले संविधान संशोधनको विषय उठाएकै थिए। अब अहिले प्रमुख दुई दलले सहमति गरेको छ कि संविधान संशोधन सहितका आर्थिक, राजनीतिक, अन्य विभिन्न विषयहरू सात मुद्दे सहमति मार्फत अब संविधान संशोधनको जुन एजेण्डा अब एउटा भनौँ न औपचारिक रूपमा प्रवेश पाएको जस्तो देखिएको छ, अब कसरी अगाडि बढ्छ, बढाउनुपर्छ?
यो जस्तो अब पहिला हामी मुलुकमा हुँदाखेरि जस्तो अब पञ्चायत व्यवस्थाबाट हामी अलिकति म त्यतातिर लैजान्छु, किनभने त्यो पञ्चायत व्यवस्थाको बेलामा दस वर्षमा क्रान्ति जस्तै कार्यक्रमहरू भइरहन्थ्यो। 36 साल 46 साल त्यस्तै तपाईँको 62-63 भयो। मुलुकमा के छ भने दस वर्षमा मोरलेस क्रान्तिको बिगुल बजाउने काम गरिन्थ्यो। अब अहिले त्यो सम्भव छैन, अब हुँदैन त्यो, किनभने हामीले 40 सालपछि 62-63 ल्याएर अब मुलुकलाई एउटा गणतन्त्रमा हामी गइसकेका छौँ। अब यो संविधान आएको पनि करिब 12 वर्ष अब पुग्दैछ, अहिले अब 81 हो 82 यसको 12 वर्ष पुग्छ, 10 वर्ष पुग्छ। 10 वर्षभित्रमा संविधानको समीक्षा हुनुपर्छ भन्ने पनि कुरा उठेको छ, र भर्खरै मात्रै अब नेपाल बारले आफ्नो एउटा राष्ट्रिय सम्मेलन गरेर अफिसियल्ली यो संविधानमा रहेका विभिन्न प्रावधानहरूमा त उसले आफ्नो किटानी साथ भनेको छ। उसले बेसिकली न्यायपालिकाको सन्दर्भमा आफ्नो संशोधनको कुराहरू उठाएको छ, र राजनीतिक रूपमा पनि के छ भने संशोधनका कुराहरू राख्नुपर्छ भन्ने किसिमको नेपाल बारले अहिले भर्खरै पास गरेको छ 3-4 महिना अगाडि। यो एउटा नयाँ दस्तावेज हो जो लिखित रूपमा आइसकेको छ। अहिले हामीले के फिल गर्यौँ भने जस्तो नेपाली जनताले यो संविधान आइसकेपछि चमत्कार हुन्छ भन्ने थियो नि, त्यो चमत्कार भन्दा के छ भने यो चमत्कारको त कुरै छोड्नुहोस्, मुलुकले स्थायित्वै नै पाएन। हामी सबभन्दा दुर्भाग्यपूर्ण नेपालको अवस्था के हो भने 46 सालपछि आज तपाईँको 81 सालमा पनि हामी मुलुकमा स्थायित्व छैन। डेमोक्रेटिक सिस्टमको एउटा के छ भने स्थायित्व नभएको कारणले स्थायित्व अब पोलिटिकल्ली हामीले डेमोक्रेसी ल्यायौँ, तर सिस्टम कुनै पनि बसेको छ, कोही पनि सिस्टम छैन। हेर्नुहोस्, राजनीतिक रूपमा, सामाजिक रूपमा, आर्थिक रूपमा कुनै पनि तपाईँको के छ भने कन्स्टिट्युसनल बडीहरू हेर्नुहोस्, संवैधानिक अङ्गहरू हेर्नुहोस् अथवा अरू कुनै इकाइहरू हेर्नुहोस्, कहीँ पनि सिस्टम बसेन। झन्झन भ्रष्टाचार मौलाएको छ, तपाईँको कुनै पनि अफिसमा तपाईँको के छ भने लेनदेन नभए कामै हुँदैन, यो रियालिटी हो। यो सबै दलका नेताले पनि बुझ्नुपर्छ र शासकले पनि बुझ्नुपर्छ। करेक्सन टु द सिस्टम अब जानु पऱ्यो, संविधान मार्फत अथवा त्यो जुन अहिले जुन क्याबिनेट सिस्टम छ हामीसँग, जुन प्रशासकीय संयन्त्र मार्फत यसलाई सुधारको अवस्थामा लैजानु पर्यो। अहिले सबभन्दा के छ भने खटिएको कुरा हेर्नुहोस् कि, मलाई लागेको अब अरूलाई कहिले के लाग्छ आफ्नो कुराहरू हो, हामीसँग जुन पार्लियामेन्ट सिस्टम छ त्यो संविधान सभाले बनाएको हो। हेर्नुहोस्, हामीले यो प्योर पार्लियामेन्ट सिस्टम पनि बनाएनौँ, किनभने तपाईँको संसदीय सिस्टममा हामी जान सकेनौँ। र हामीले के गर्यौँ भने विभिन्न मुलुकको त्यो संरचनालाई ल्याएर हेर्नुहोस्, जस्तो फ्रान्सको सिस्टम, जर्मनको सिस्टम, बेलायतको सिस्टम राखेर यो पार्लियामेन्ट सिस्टम बनायो र त्यसमा समानुपातिक भन्ने एउटा नयाँ शब्द राखेर समानुपातिक व्यवस्था गरेर हामीले के गर्यौँ भने 165 प्लस 110 हेर्नुहोस् 275 हामीसँग के छ भने अहिले पनि संसद बनायो यो संसदले स्थायित्व दिन सकेन हेर्नुहोस् सबभन्दा पहिला मलाई मेरो निवेदन के छ भने यो प्रतिनिधि सभालाई डाइरेक्ट इलेक्सन सिस्टममा प्रत्यक्ष निर्वाचित प्रणालीमा सुधार गर्नुपर्छ प्रत्यक्ष निर्वाचित प्रणालीमा जस्तो 165 राखे पनि हुन्छ अथवा 205 गराए पनि हुन्छ यो जुन 110 हामीले समानुपातिक समावेशी के भनेर राखेका छौँ नि यसले कहिले पनि यो पार्लियामेन्ट सिस्टमबाट कसैको पनि मेजोरिटी सिस्टमको गभर्मेन्ट बनेन हेर्नुहोस् हेरिहाल्नु भने 72 अहिले जति सरकार बनेको छ सबै के छ भने संयुक्त सरकार छ कोलिसनको गभर्मेन्ट छ हामीसँग 76-1 प्रयोगै भएन त्यसरी यो प्रतिनिधि सभा मलाई सबभन्दा लागेको अहिले धेरै लामो अब हेर्नुहोस् संशोधन त धेरै कुरामा गर्नु छ प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित प्रणाली मार्फत चुनावमा जानुपर्छ हामी त्यसमा यो इन्टु किन्तु यिनी जुन जति थपेका छौँ नि 110 हामीहरू यो जरुरी छैन अब सिधै 205 गर्ने भने 205 महिलालाई कति के गरिदिने दलितलाई कति के गरिदिने त्यतातिर बढ्दैन समावेशी त्यो होइन बनाउन सकिन्छ त्यसरी गराएर टिकट सिस्टममै बढ्दैन बेरियर राखेर के छ भने टिकटलाई एउटा व्यवस्थित गर्ने र 205 गर्ने हो कि 165 गर्ने हो कि 200 बढी गर्ने हो कि यो पार्लियामेन्टलाई सुधार नगरेर देशमा स्थायित्व हुँदैन एउटा सरकार आएपछि कम्तीमा पनि 5 उसले शासन गर्ने व्यवस्था हामीले राख्न पर्यो तुरुन्तै यो संशोधनलाई अहिलेको सरकारले जुन आफ्नो 17 त्यो अस्तिको 7 राखेको छ यो मलाई लाग्छ सबैलाई खड्केको छ कि अब प्रचण्डजीहरूले अब उहाँ भन्नुभएको छ संविधान सभाबाट आएको हामीले त मान्दैनौँ है भन्ने हिसाबको पनि अलिअलि कहीँ कहीँ आवाज उहाँ कसरी सरकारमा जानुभयो कतिजनासँग उहाँले चाकरी गर्नु पऱ्यो भन्नुहोस् कुन दलसँग सबैसँग हात जोड्दै प्रधानमन्त्री मलाई बनाइदियो भनेर जानु पऱ्यो हेर्नुहोस् त्यसैले डाइरेक्ट सिस्टम अब प्रतिनिधि सभामा कुनै पनि तपाईँको दया माया नगरेर प्रतिनिधि सभालाई एउटा प्रत्यक्ष निर्वाचित प्रणालीमा लैजाउँ अब बढ्छौँ राष्ट्रिय सभा जुन छ हामीसँग स्थायी अङ्ग भनेका छौँ स्थायी संयन्त्र स्थायी किन भनेका छौँ भने त्यो भोलि प्रतिनिधि सभा विघटन हुँदा पनि त्यो विघटन नहुने बनाइएको छ क्या अहिले किनभने पहिलाको अनुभवले संसद के छ भने संसद विहीनको अवस्था मुलुकभित्र रह्यो संसदको अवस्था विहीन भएको कारणले अहिलेको सिस्टमले के गर्छ भने पार्लियामेन्टलाई राष्ट्रिय सभालाई स्थायी सदनको रूपमा राखेको छ त्यहाँ थपो भन्नु कि जस्तो अब अहिले 69 करिब करिब त्यहाँ पार्लियामेन्ट छ होइन राष्ट्रिय सभामा त्यहाँ 100 गराउने हो कि त्यहाँ समावेशी समानुपातिक कुन कुन वर्गको प्रतिनिधित्व भएको छैन त्यहाँ बढाउँ त्यसलाई अलिकति त 100 गरायो भने त्यो पनि किनभने यता कटौती गरिसकेपछि 110 कटौती गर्ने हो भने त्यो पनि ठुलो हुन्छ तर पनि के छ भने यो जुन अहिलेको प्रतिफल लिएको छ पार्लियामेन्टले समावेशी समानुपातिक होइन जुन जनजातिहरूको प्रतिनिधित्व हुँदैन त्यसलाई जस्तो प्रतिनिधि सभामा नै चोकेर राखेको छ त्यसलाई अब बढ्दो राष्ट्रिय सभामा गराएर यो दुईटा अहिलेहरू सबभन्दा टटकारो मैले लेखेको है संविधान संशोधनकोमा यति मात्रै संशोधन गरे पनि काफी पर्याप्त छ हेर्नुहोस् मेरो दृष्टिकोणमा यो कुनै मेरो आधिकारिक दृष्टिकोण होइन मलाई लागेको मैले हेरिरहेको छु संसदमा त्यो के छ भने तपाईँको जो मान्छे प्राइम मिनिस्टर हुन्छ जस्तो अहिले ओलीजी प्राइम मिनिस्टर हुनुभएको छ उहाँले नेकपाली काङ्ग्रेससँग सम्झौता गरेर आउनुभयो दुई दलको मतलब के छ भने सहमतिले एउटा सरकार बनेको छ त्यो सुरुमै हुनु पर्थ्यो यो चुनाव भएपछि नै दुनियाँको सिस्टममा के छ भने लार्जेस्ट पार्टीले रुल गर्ने अहिले इन्डियामा हेर्नुहोस् इन्डियामा पनि कोलिसन गभर्मेन्ट छ लार्जेस्ट पार्टी भनेर मोदीजीलाई नै तपाईँको सबै दलले माने जस्तो चन्द्रबाबु नायडूले नीतिशजीले मानेर तपाईँको सरकार बनेको छ त्यहाँ नीतिशजीलाई प्राइम मिनिस्टर गर्नुपर्छ भनेर त उनले मागेन नि चन्द्रबाबु नायडूलाई त माग्यो हाम्रो मुलुकमा ठ्याक्कै त्यसको उल्टो भयो के थर्ड दलले हामीलाई प्राइम मिनिस्टर देऊ भन्यो अनि त्यो कुरा मिल्न सकेन अनि थर्ड दलकै तपाईँको के छ नेकपा माओवादी प्राइम मिनिस्टर भयो तपाईँको हेर्नुहोस् त्यसैले हामीले यो जुन अस्थिरता के छ भने पार्लियामेन्टको कारणले अस्थिरता बिहोरिरहेका छौँ मलाई लाग्छ अहिले सबभन्दा पहिला यही मात्रै संशोधन गरे पुग्छ
जस्तो अब अब केसीज्यू अब मूल रूपमा यहाँले अघि केही उल्लेख पनि गर्नुभयो नेपाल बारको सन्दर्भ, नेपाल बारले 16 राष्ट्रिय सम्मेलनमा जुन 38 मुद्दे घोषणा पत्रमा जुन संविधान संशोधनको विषय उठाएको छ उसले न्यायपालिका र केही राजनीतिक सन्दर्भहरू पनि उठाएको छ। अब अहिले जुन आवश्यकताको सन्दर्भ राजनीतिक रूपमा जसरी आवश्यकताको कुराहरू भइरहेको छ, यहाँले भन्नुभयो कि जसरी प्रतिनिधि सभालाई चाहिँ प्रत्यक्ष बनाउन सकिन्छ त्यही यदि उम्मेद्वारहरूको बारेमा चाहिँ यति सीट चाहिँ यसरी चाहिँ आरक्षित गर्ने या यसरी संरक्षित गर्ने या यसरी समावेशी गर्ने भन्ने सन्दर्भ, अब अहिले संविधान संशोधनको सन्दर्भमा दलहरूका बीचमा अब भनौँ न एक प्रकारले द्वितीयको समर्थन प्राप्त सरकार छ जसले संविधान संशोधन पनि गर्न सक्छ, यद्यपि प्रतिपक्षी दलहरूलाई सहमतिमा लिएर जानुपर्नेछ, राष्ट्रिय सरकारको सन्दर्भहरू पनि यस बीचमा उठिरहेका थिए। अब अहिले के यो संविधान संशोधनको कुरा गरिरहँदाखेरि यहाँले भनेको जस्तो यो प्रतिनिधि सभालाई प्रत्यक्ष बनाउने र राष्ट्रिय सभालाई यदि प्रतिनिधि सभामा चाहिँ यहाँले भनेको जस्तो संख्यात्मक हिसाबले उम्मेद्वारमै चाहिँ समावेशी बनाउन सकिएन भने पनि राष्ट्रिय सभालाई समावेशी बनाउने, अब यो सन्दर्भमा दलहरूले कसरी सहमति कायम गर्नुपर्छ, कसरी सहमति अब भनौँ न कतिपय सन्दर्भमा त अब भीड़ त छँदैछ तर सधैँ भीड़ चाहिँ सही त हुँदैन, भीड़लाई निर्देशित गर्ने त नेतृत्वले होइन, यो भीड़ यतातिर होइन उतातिर जानुपर्छ, यसले हामीलाई दीर्घकालीन रूपमा चाहिँ हामीलाई मुलुकलाई अगाडि बढ़ाउन सक्छ भनेर दलहरूले विश्वासमा कसरी लिन सक्छन्, अब किनभने ठूला दुई दल सहित अहिले अब दुई तिहाईको सरकार छ, अब संविधान संशोधनको सन्दर्भ उठि नै रहेको छ किनभने सहमतिमै उहाँहरूको सात बुधामै त्यो एउटा सहमतिको सन्दर्भ छ कि सहमति गरेर जाने, यहाँले भने जस्तो राजनीतिक स्थिरताको सन्दर्भ, हाम्रो पछिल्लो अर्थतन्त्रको अवस्था, मुलुकमा युवा पुस्ता नबस्ने अवस्था, भोलिको भविष्यको सन्दर्भ, यी यावत कुराहरू जुन छन् अब कसरी दलहरूले चाहिँ सहमति गर्ने, दलहरूका बीचमा सबैले संविधान संशोधनको सन्दर्भ त करिब करिब सबै दलले उठाएका छन्, मात्रै विषयहरू फरक छ, कसैले के भनिरहेका छन् कसैले के भनिरहेका छन्, अब यसलाई एकीकृत कसरी गर्ने।
मैले अलिकति हजुरलाई अर्को पनि निवेदन गरे, जस्तो अहिले यो जुन हामीसँग सातवटा प्रान्त छ त्यो प्रान्तलाई पनि डाइरेक्ट सिस्टममा लगेर त्यहाँ पनि डाइरेक्ट इलेक्सन मार्फतै तपाईँको सरकारको गठन गर्ने व्यवस्था गरौँ, त्यहाँ वर्तमान जुन यदि केही छ भने मनोनयन सिस्टम राखौँ, त्यहाँ जस्तो अब त्यो त्यहाँको मुख्यमन्त्रीले त्यो समावेशी समानुपातिक बनाउनुपर्छ भने 5-7 सिट 8-10 सिट बनाएर मलाई लागेको क्या, हेर्नुहोस् न अहिले पनि त्यो के छ भने तपाईँको देशैभरि मन्त्री मात्रै छ नि, देशैभरि मान्ने मात्रै छ, हेर्नुहोस् अरू कहीँ नखोज्नुहोस् यो देशमा, यो अरू मुलुकमा अरू कहाँ जानु पर्दैन, मान्ने मात्रै र मन्त्री मात्रै छ, हेर्नुहोस् मैले यो कुनै आग्रह पूर्वाग्रहले भनेको होइन, किनभने देशको अर्थतन्त्रमा दोहन मात्रै भएको छ, कहीँ पनि त्यसको पूर्ति हुने कामहरू भएको छैन, त्यस कारणले सातै प्रान्तमा पनि डाइरेक्ट इलेक्सन सिस्टमबाट लैजाने, यदि कुनै कुनै जनजाति जातिहरू प्रतिनिधित्व भएको छैन मनोज बदल प्रशासित मनोज राखेर त्यहाँ पनि सबैको प्रतिनिधित्व गर्ने हिसाबले त्यो त्यतातिर सोचौँ एउटा अलिक सबैले मेरो विचारले, किनभने सातै प्रान्तले यो नेपालले धान्नै सक्दैन, हेर्नु सङ्घीय सिस्टमै नधान्ने जस्तो देखिसकेको छ, अब कहिलेकाहीँ फेल्ड स्टेट भयो होला भन्ने डर हो हामीलाई, त्यही फेल्ड स्टेट भए त तपाईँको देशै पनि कहाँ पुग्ने हो के पुग्ने हो, त्यतातिर पनि दलको यहाँ रुलरहरूले शासकहरूले र शासन बाहेकका प्रतिपक्षले पनि यो सोध्नु जरुरी भएको छ। अर्को कुरा जस्तो जुन अहिले स्थायित्वको कुराहरू छ, अर्थतन्त्रको कुराहरू छ, मलाई लाग्यो के छ भने जस्तो अहिले अब नेपाल बारले यो जुन सुनवाईको व्यवस्था छ नि, संसदीय सुनवाई हटाउनुपर्छ भनेको छ हेर्नुहोस्, र प्रधान न्यायाधीश संवैधानिक परिषदमा बस्न हुँदैन, यो दुई तिनवटा मेजर कुराहरू उठाएको छ, के उठायो भन्दाखेरि जस्तो संसदीय सुनवाईका कारणले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई चाकडी गर्न सिकाएको छ के, दलका नेता कहाँ गएर धाउनुपर्ने र भोलि दलको नेतृत्वको समर्थन भए मात्रै त्यो सर्वोच्चको जज हुन पाउने त्यो बनाएको छ कि, त्यसैले गर्दाखेरि यो संसदीय सिस्टम संसदीय सुनवाई हटाउनुपर्छ, हुन त संवैधानिक निकायका सबै नियुक्तिहरूको व्यवस्थाहरूमा संसदीय सुनवाईको व्यवस्था छ, त्यो हटाउनुपर्छ भनेको छ नेपाल बारले। अर्को प्रधान न्यायाधीशज्यू के छ भने उहाँ संवैधानिक परिषदमा आफै बस्नुहुन्छ, मुद्दा आउँछ संवैधानिक परिषदको विपक्षमा, मुद्दा गर्दाखेरि मुद्दा गर्ने पक्षले कुनै एउटा अमुक आयुक्तको डिसिजनलाई अथवा अमुक संवैधानिक निकायको विपक्षे गराउनु पर्यो भने त्यो संवैधानिक परिषद त्यसको विपक्षी हुन्छ के, अहिले संवैधानिक इजलासमा के छ भने प्रधान न्यायाधीश कम्पलसरी त्यो त्यसको तपाईँको लिडिङ रोलमा बस्नुहुन्छ, हेड अफ त्यसको प्रिजाइड गर्ने त्यो जुन बेन्च हुन्छ त्यसको प्रिजाइड प्रधान न्यायाधीशले नै गर्छ के, आफै नियुक्तिमा बस्ने अनि आफै मुद्दाको फैसला गर्ने भएको कारणले प्रधान न्यायाधीश संवैधानिक परिषदमा रहनुहुन्न भन्ने कुरा पनि नेपाल बारले उठाएको छ। यतातिर पनि एउटा अङ्कित सोचियोस्। र अर्को कुरा, जस्तो मुलुकभित्र जुन अस्थिरता छ त्यो सबै पार्लियामेन्टमा के छ भने मेजोरिटी सिस्टम नआउने भएको कारणले हेर्नुहोस् सबैले खेल्न पाएको छ कि ठिक छ सबै दलका के के यसलाई कसरी लैजाने भन्दाखेरि मलाई लागेको छ हामीसँग कानुन आयोग छ त्यो नेपाल सरकारले कानुन आयोगलाई त्यो संविधानको कुन कुन मुद्दाहरू संशोधन गर्न सकिन्छ कानुन आयोग नेपाल सरकारकै मात्रामा छ त्यो अहिले पनि काम गरिरहेको छ कस्तो कानुन चाहिन्छ कस्तो कानुन बनाउनु पर्छ त्यो एउटा व्यवस्था छँदैछ कानुन आयोगलाई नै यो जिम्मेवारी दिन पनि सक्छ नेपाल सरकारले त्यस्तो होइन भनेर एउटा जस्तो बाहिरैबाट पनि एक्स जजको कुनै पनि सर्वोच्चको एक्स रिटायर जजहरूलाई राखेर त्यसको हेडेडमा सबै दलका प्रतिनिधि पनि बस्न सक्छन् अथवा कानुन विज्ञहरू अर्थविज्ञहरू अथवा समाजसेवीहरू सोसल वर्करहरू राखेर पाँच सातजनाको एउटा सानो टिम बनाएर यो अध्ययन गर्ने कुन कुन मुद्दा समसामयिक छ संशोधन गर्न भनेर अध्ययन गर्ने अध्ययन गरेर तिमीले तिन महिनाभित्रमा छ महिनाभित्रमा एउटा रिपोर्ट देऊ किनभने यो तपाईँको हेर्नुहोस् मुलुकमा परिवर्तन भइसकेपछि कुन कुन कुराले हामीलाई अहिले शासन गर्न बाधा पुगायो यो सबैले बुझाएको छ एघार वर्षमा नौ वर्षमा हेर्नुहोस् सबैलाई थाहा छ नि भन्न सकिरहेको छैन कि त्यसैले के छ भने त्यो अध्ययन एउटा समिति गठन गर्न जरुरी छ बाहिरबाट गरे पनि हुन्छ र नेपाल सरकारको आफ्नो कानुन आयोग छ कानुन आयोगमा त्यहाँ अध्यक्ष उपाध्यक्ष र सदस्यहरू हुनुहुन्छ उहाँहरूलाई नै यो जिम्मा दिएर एउटा वर्क गरिदेऊ भन्न पनि सकिन्छ त्यसैले गर्दाखेरि त्यो बाटो कोही न कोही खोज्न जरुरी छ त्यो हिसाबले नेपाल सरकारले अगाडि बढ्नुपर्छ र सबै दलको टु थर्ड चाहिन्छ टु थर्ड चाहिँदाखेरि मलाई लाग्छ यो प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचनमा लैजाऊ भन्नेमा तुरुन्तै सहमति जुक्छ के मलाई लाग्छ यसो धेरै अहिले एउटै मुद्दा मात्रै संशोधन गरे हुन्छ चुनाव जस्तो एक्कासी अब चुनाव हुन्छ नि हाम्रो चौरासीको मिसन चौरासी भन्छन् नि आएको छ नि दलहरूलाई कसै कसैलाई लागेको छ मिसन चौरासीलाई अहिले तपाईँको एउटा दफा जसरी अस्ति हामीले हाम्रो सिमानाको विषयमा हामीले सबै दल मिलेर एउटा हाम्रो लिपुले कालापानीको विषयमा नक्सामा संशोधन गरिसक्यौँ यद्यपि नेपालले त्यसलाई आफ्नो बनाउन सकेको छैन त्यसको लागि कूटनैतिक पहल राजनैतिक पहल होइन सामाजिक पहल सबै चाहिन्छ तर नेपालको नक्सामा चुच्चे नक्सा भनेर जुन थियो पहिला बिचमा नक्सै नै हराएको थियो अस्ति पार्लियामेन्टमा त्यो नयाँ संशोधन भएर आइसक्यो नि हामी कहाँ यद्यपि त्यसको कार्यान्वयन हुन सकेको छैन तर पनि कार्यान्वयन नभएपछि पनि नेपालले आफ्नो सोभरेन्टीको रक्षाको लागि जसरी नक्सा संशोधन गर्यो त्यस्तै किसिमले धेरै उदाहरण संशोधन नगर्न सके पनि पार्लियामेन्टमा प्रत्यक्ष निर्वाचित प्रणाली राखौँ 205 राख्ने कि 165 राख्ने कि त्यो एउटा कुनै कमिटी गठन गरेर त्यसको निर्चर गरे हुन्छ र राष्ट्रिय सभामा पनि 100 बढी नगर्ने अहिले 59 छ मेरो भोट भोलि यताको कटौती गरेपछि त्यता राखेर त्यहाँ समावेशी समानुपाती
जस्तो हजुर केसीज्यू जस्तो अहिले जुन खालको असन्तुष्टि उठिरहेको छ त्यो असन्तुष्टि चाहिँ यहाँले भनेको जस्तो प्रतिनिधि सभामा प्रत्यक्ष अथवा चाहिँ प्रतिनिधि सभामै चाहिँ संख्या तोकेर समावेशी बनाउने सन्दर्भ प्रत्यक्ष निर्वाचनलाई एउटा अर्को त्यो सम्भव भएन भने राष्ट्रिय सभामा समानुपातिक समावेशी सहभागिता र प्रदेश तहमा पनि प्रत्यक्ष निर्वाचित चाहिँ संसद होइन त त्यो भयो भने कि अहिले अहिले उठेको जनस्तरमा उठेका असन्तुष्टिहरू सम्बोधन हुन्छ नि एउटा कुरा र अर्को कुरा चाहिँ जुन खालका समस्याहरू देखिएको छ विकराल समस्या अर्थतन्त्रमा भोलि दिगो अर्थतन्त्रका सन्दर्भमा यदि हामीले हेर्ने हो भने हाम्रो जसरी सार्वजनिक ऋण बढेर गएको छ अर्थतन्त्रका सबै क्षेत्रहरूमा कहीँ न कहीँ समस्या भएका छन् केही आशाका संचारहरू तत्कालीन चाहिँ देखिए पनि त्यसले दीर्घकाल हामीलाई चाहिँ अप्ठ्यारै पार्न सक्छ भनेर अर्थविज्ञहरू भनिरहनु भएको छ यदि सुधार गर्न सकिएन भने यी यावत सन्दर्भहरू यहाँले भनेका बुदाहरूबाट चाहिँ हामी पार पाउन सक्छौ अथवा संविधान संशोधनको कुरा चलिरहँदाखेरि यहाँले भनेको जस्तो या कानून आयोगको नेतृत्वमा या कुनै पूर्व न्यायाधीशको नेतृत्वमा यो अहिले संशोधनका विषयहरू के छन् भनेर आम मानिसमा जान सकिन्छ त्यो गर्दा चाहिँ सहज हुन्छ कि अथवा त्यो लामो झन्झटिलो प्रक्रिया हुन्छ कि कसरी अब यसलाई चाहिँ कहीँ न कहीँ निष्कर्षमा पुर्याउने त
मैले जस्तो अब आर्थिक रूपमा जसरी नेपाल अहिले के छ भने आयातमुखी भएको छ कि नेपाल, केही छैन नेपालसँग, तपाईँसँग अलिअलि त्यो जुन हामीसँग हरियो घाँस सागपात पनि हामीले उत्पादन गर्न सकिरहेको छैनौँ, अब कृषिको त कुरै छोड्नुहोस्, जस्तो कृषिलाई मोडर्नाइजेसन गर्नु हेर्नुहोस्, मलाई लागेको मैले के छ भने यो कृषि प्रणालीलाई पनि निजामतीमा परिणत गर्न सकिन्छ कि सकिँदैन हेर्नुहोस्, मलाई आफ्नो यो मलाई लागेको दृष्टिकोणहरू जस्तो अब एउटै जिल्लामा एकैचोटि पचहत्तर जिल्लामा नसकिएला, जस्तो अब त्यो जस्तो कृषि फर्महरू बनाउने के कृषि फर्महरू बनाएर त्यहाँ मान्छेहरूलाई पनि के छ भने रोजगारी दिने, त्यहाँ उनीहरूको तलब मानहरू चोक दिने कृषि फर्म हुनु पऱ्यो कि, हामीले कहाँ त कृषि फर्म देखाउनु त एउटा, जस्तो भन्नुहोस् न ढाबामा हजार बिघा जग्गा भएको अथवा दुई हजार बिघा जग्गा भएको कृषि फर्म कहाँ छ त हामीसँग, छैन नि, उही एक बिघा दुई बिघा भएका टाकुन टुकुन जग्गा राखेका छौँ, त्यही दुई बिघा जग्गा जोतेर त्यसबाट जति आउँछ आम्दानी, त्यो पनि के छ भने समयमै हामीले कृषि उत्पादनलाई खरिद गरेर सरकारले कन्ट्रोल गर्न सक्दैन नि, जस्तो मङ्सिर पुसमा सारा धान चामल हामीबाट छिमेकी मुलुकमा बिक्री भएर जान्छ हेर्नुहोस्, अनि अब जतिखेर क्राइसिस हुन्छ फेरि हामी छिमेकी मुलुकबाटै अथवा जापानबाट उहाँ अमेरिकाको सँगै चामल ल्याएर खाइरहेको छौँ हामी, त्यसैले मोडर्नाइजेसन गर्नु पर्यो कृषिमा र कृषिलाई पनि आधुनिकरण गरेर सरकारीकरण के, त्यसो भने हजार बिघाको कृषि फर्महरू खोल तिमीले, त्यो खोल तिमीले, तिमीलाई म पर्मिसन दिन्छु भनेर त्यहाँ तपाईँको के छ भने त्यहाँ पनि तपाईँ निजामतीकरण गर्नु पर्यो, कृषिमै मान्छेहरू जागिरी दिने, त्यहाँ उनीहरूलाई तलब दिने, तिनीहरूको काम होस्, अब यो काम एक बिघा जग्गा दुई बिघा जग्गाले तपाईँको नेपालको उन्नति हुन्छ, हामी हेर्नु भएको छ आयात मात्रै छ के, निर्यात त शून्य भइसक्यो कृषिमा त्यतातिर, जस्तो अहिले सबै मान्छे अरबमा गएर
यसलाई यसलाई व्यवहारबाट परिवर्तन गर्न सकिन्छ कि संविधानमा यो सब कुराहरू,
संविधान यो सामान्य जस्तो आज अर्थतन्त्रको जुन किसिमको अहिलेको हामीसँग अवस्था छ त्यसलाई सुधार,
संविधान हजुर संविधानमा चाहिँ के सुधार गर्नु पर्यो व्यवहारमा, हजुर
हेर्नुहोस् यही प्रत्यक्ष निर्वाचित प्रणालीमा सुधार कष्ट गरौँ, अनि त्यो मेजोरिटीको सरकार आएपछि हेर्नुहोस् न जस्तो अहिले बेलायतमा गऱ्यो नि चुनाव हेर्नु होइन, त्यहाँ यी समानुपातिक समानुपातिक छैन नि, त्यहाँ बेलायत हेर्नु न अहिले त्यो लेबर पार्टीले 300 तपाईँको 1200 ल्याएर आयो, 400 1200 हेर्नुहोस् कुनको, हिजोसम्म केही थिएन, ऊ प्रतिपक्ष पनि बसेको थियो हल्लिरहेको थियो, अर्को दलले तपाईँको के छ भने टोरी पार्टीले तपाईँको मेजोरिटी लिएर उसले 10 वर्ष शासन 14 देखि 24 भने हेर्नुहोस् 10 देखि 24 त्यत्रो लामो शासन गर्यो, तर ऊ आज एकाएक चुनावबाट खस्क्यो अर्को पार्टी आयो नि, हेर्नुहोस् न हामी त्यस्तो हो कि पार्लियामेन्ट सिस्टम, पार्लियामेन्ट सिस्टमको बस्छौँ हामीले राखेका छौँ 2 वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने, ओलीजी अस्ति मैले 2 दिनपल्ट गरेको विघटन मेरो ठिक छ भन्नुहुन्छ नि, संविधानमा लेख्ने समावेशी समानुपातिक दुईटी सिस्टम नराख्ने, ल राखौँ न प्योर पार्लियामेन्ट सिस्टम, जतिखेर पनि प्राइम मिनिस्टरले संसद विघट गर्न सक्छ भनेर तपाईँले किन लेखेर राख्ने क्या, अनि प्राइम मिनिस्टरलाई जतिखेर मन लाग्छ त्यतिखेर संसद विघट गर्न सक्छ के, अहिले भनेको चाहिँ तपाईँको के छ भने जतिखेरसम्म बहुमत रहन त संसद विघटन गर्न पाइन्न, संसद विघटन गर्नलाई तपाईँको 76 को 5 जानुपर्छ, हेर्नुहोस् पहिला मेजोरिटीको सरकार बहु तपाईँको तपाईँको के छ भने अर्को कोलिसन सरकार, अनि नभएपछि त्यो तपाईँको दलको जुन लार्जेस्ट पार्टीको सरकार, लार्जेस्ट पार्टीको सरकार नभए मात्रै अनि अर्को एउटा कुनै व्यक्तिलाई ल्याएर उसले डिजल्भ गर्नुपर्छ पार्लियामेन्ट, यो पार्लियामेन्ट सिस्टम, अनि फ्रेन्च सिस्टम पनि मिसाउने, जर्मन सिस्टम पनि मिसाउने, र 2 वर्षसम्म अविश्वासमा ल्याउनु अविश्वासको प्रस्ताव ल्याउनु नपाउने भनेर हामी राखेका छौँ कि, यहाँ के छ भने कन्ट्रोल पनि संविधानले गर्न खोज्ने, अनि पार्लियामेन्ट सिस्टमको गफ गरेर पार्लियामेन्ट सिस्टमका आधारमा संविधान के छ भने पार्लियामेन्ट विघटन गर्दै जाने, यो सबै हराउन एकैचोटि पार्लियामेन्ट सिस्टम त्यो राखौँ त्यहाँ, जस्तो आज अहिले के छ भने अविश्वासले प्राइम मिनिस्टर पदमुक्त भएपछि अर्को वैकल्पिक प्राइम मिनिस्टर सहित तपाईँको के छ भने माग गर्नुपर्छ भनेको छ कि हाम्रो हेर्नुहोस् कस्तो जटिल समस्या भनेको छ, हामीले संविधान ल्याउँदाखेरि
अब यो विद्यमान जुन समस्या छ केसीज्यू, अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ, यो विद्यमान समस्या चाहिँ अहिले हामीले प्रत्यक्ष निर्वाचित प्रणाली यदि प्रतिनिधि सभामा गऱ्यौं भने यहाँले भनेको जस्तो अहिलेका यी समस्याहरूको समाधानको एउटा बाटो तय हुन्छ हो,
सबभन्दा मैले देखेको अहिले कहीँ धेरै लामो नहुँदा संशोधन के, यो प्रतिनिधि सभाकालाई डाइरेक्ट गराउँ, अनि प्रान्तका यिनी जुन पार्लियामेन्ट त्यसलाई पनि डाइरेक्ट गराउँ, प्रान्तमा अलिकति किनभने त्यहाँ राष्ट्रिय सभा छैन, त्यहाँ अरूको सभा छैन, त्यसैमा मनोनित सिस्टम राखौँ के, दलित होइन महिला अथवा जनजाति पिछडिएको वर्गहरू भनेर 5-7 सिटहरू के त्यहाँ, त्यो हरेक प्रान्तमा त्यो गरेर राख्यो भने मलाई लाग्छ त्यहाँ पनि समावेशी र समानुपातिकको पनि रिप्रेजेन्टेसन त्यहाँ हुनसक्छ होइन, अरू नगरौँ अहिले अहिले एउटै मात्रै धारा मैले देखेको त्यही प्रत्यक्ष निर्वाचित प्रणालीमा हामी गयौँ भने मलाई लाग्छ सारो सबै गाँठो पुग्छ। हाम्रो जुडिसियरीको माग आफू छँदैछ मैले भनिहालेँ नि, यो न्याय प्रणालीमा जस्तो सुनवाईको व्यवस्था राखेर न्यायाधीशलाई दलको पछिल्लो पिछडोको बनाएको, दलको नेताको चाकरी गर्नुपर्ने बनाएको छ, सर्वोच्चमा बसे जजले त्यो सोच्नु हुँदैन, उक्त चाकरी गर्न जाने नियुक्ति गर्दैखेरि के राख्ने हो ब्यारियरहरू राखेर उसको विषयमा प्योरिफाई गरेर जानौँ न होइन, नियुक्ति गरिसकेपछि उसलाई शारीरिक सुनवाई गर्ने हो कि अथवा अरू कुनै माध्यमले चेक एन्ड ब्यालेन्स गर्ने हो कि गरेर नियुक्ति भइसकेपछि उसले दलका नेताको त्यो कुनै किसिमको सोच नराखेर काम गरोस् न, इन्डिपेन्डेन्ट जुडिसियरी भनेर त्यसरी बनाउँ के। त्यसैले गर्दाखेरि के छ भने अहिलेको जुन समसामयिक विषयमा संविधान संशोधन गर्ने कुरा उठेको छ त्यो समसामयिक छ, यसो मलाई लाग्छ नेकपा माओवादीले पनि मतलब कुनै किसिमले किनभने उहाँले हेरिहाल्नु भने कसरी सरकारमा जानुभयो, प्रत्यक्ष निर्वाचित यदि जनताले पत्यायो भने उहाँ उसको साथमा आउन पाउनुहुन्छ, पत्याएन भने जान्छ सरकार त के भयो र पिपुलको म्यान्डेट हो नि सबभन्दा ठुलो
कुरा,
मानिसले पिपुलले जे भर्डिक दिन्छ त्यही मान्नु, त्यसैले अहिले प्रत्यक्ष निर्वाचित प्रणालीमा जगैनौँ हामीले प्रतिनिधि सभालाई र प्रान्तीय सरकारहरूलाई प्रान्तीय सभालाई त्यसरी गयो भने मलाई लाग्छ अहिले त जुन किसिमको कन्फ्युजन छ त्यो हट्छ र भोलि अब सरकार आइसकेपछि त सुधार हुन्छ, 84 त्यसमा लैजाउँ, 84 जानै पर्छ, गएन भने हङ पार्लियामेन्ट भइरहन्छ, मिलिमिली खाने मिलिमिली बाँडेर खाने भन्ने आएको छ कि अहिले हेर्नुहोस् मिलिमिली साधारण स्रोत पनि मिलिमिली बाँडेर खाइरहेको छ कि सबैले, हेर्नुहोस् यो कहिले कसैले कन्फ्युज नै भयो भने चाहिँ हामी देशमा शासन गर्न आएको छौँ यसमा सुधार गर्छौँ भनेर त्यो भाषण ठिक छ हामीले सुनिदिन्छौँ हामीले भोट पनि हाल्छौँ नि सबैलाई, तर के छ भने सुशासन छैन नेपालमा, सुशासन बनाउनु हेर्नुहोस्।
हजुर केसीज्यू यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै शंकर भण्डारी र सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।